इनके किरदार के मुख्तलिफ रंग देखते हैं। नंबर वन, गोशे नशीनी। गोशा नशीनी क्या होता है? एक कोने में बैठ जाना। अपने वक्त को कीमती बनाने के लिए गोशा नशीनी को पसंद फरमाते। खुद सईदुल खातिर में फरमाते हैं कि इल्म के लिए गोशा नशीनी से बढ़कर दुनिया में कोई पाकीजा जिंदगी नहीं, क्योंकि इल्म बेहतरीन अनीसो जलीस है। अनीस कहते हैं उनसे, दोस्त, और जलीस जलसा, बैठने वाला, यानी उठने बैठने वाला, जिसको आप कहते हैं कि आपकी वो दोस्त जिनके साथ आप होती हैं, या जो आपके साथ होते हैं, या आप उनके घर होती हैं या वो आपके घर होती हैं, और ना भी हो एक दूसरे के घर तो फोन के जरिए एक दूसरे के साथ बातें कर रही होती हैं, ऐसी भी दोस्तियां होती है ना। तो कहते हैं कि इल्म से अच्छा कोई दोस्ती नहीं है, जो आपके साथ उठता और बैठता है। गोशा नशीनी से इंसान फजूलियात से बच जाता है, गोशा नशीनी से इज्जत पाता है, जिल्लत से बच जाता है। गोशा नशीनी ही की बरकत से कसीर पर ताकत न रखने की वजह से कलील पर कनात नसीब होती है, जिससे दीन और दुनिया की तकालीफ से महफूज हो जाता है। इसी के सबब शैतान की मक्कारी, हुक्मरानों के जुल्म और अवाम के शर और फसाद से महफूज रहा जा सकता है। लेकिन एक आलिम के लिए गोशा नशीनी बेहतर नहीं, इसलिए कि आलिम अगर जाहिल से जुदाई इख्तियार करेगा, इससे मेलजोल नहीं रखेगा, तो वह इल्म को भूल जाएगा। बात वाजे हुई है? यानी तालिब इल्म गोशा नशीन रहे, ये लिख लें आप अपने लिए। इल्म का सफर बहुत सोशलाइजिंग के साथ नहीं होता, और मैं अफसोस के साथ कहूंगी, दिन रात का ये ऑब्जर्वेशन भी है और मुशाहदे में चीजें जो आती हैं वो क्या है कि बहुत सारे स्टूडेंट्स जो कोर्सेज ज्वाइन करते हैं, जो क्लासेस में आते हैं, जो नहीं भी आ रहे, आना चाहते हैं, उनके रुकने की बहुत बड़ी वजह सोशलाइजिंग है। मेहमान आ गए, शादी आ गई, दावत पे जाना है, अकीका आ गया, अब सालगिरह आ गई है, अब पाकिस्तान से कोई आ गया है, अब शॉपिंग करनी है। आप उंगलियों पे गिन के देखें, चले इल्म का भी कोई टेस्ट ना भी लगा हो ना, नमाजें किधर जाती हैं, लेट क्यों होती हैं, हमारी नमाजों का खुशू कब जाता है जब हम बहुत मेहमानों में घिरे होते हैं, ये पसंदीदा नहीं है। तालिब इल्म कोने में बैठे, उसको तो बस अपने इल्म को लेना है, और आलिम जो इल्म ले चुका है वो लोगों में मिले। सीधी सी बात समझ आ गई? इल्म लेने के लिए जरा सा अपने आप को बाउंडेड करें। अगर अल्लाह आपको तौफीक दे फुल टाइम कोर्स की, 2 साल का कोर्स है, 3 का है, 1 का है, 4 का है, उस 1 साल अपने आप को बांध लें, मैंने फालतू नहीं घर से निकलना, मैंने बहुत दावतों में नहीं जाना, सारे जाते हैं जाए। और आप देखिए हमारे बच्चे दुनिया की तालीम के लिए ये गोशनशीनी करते हैं। मेडिकल की स्टूडेंट्स बच्चियां क्या हर शादी में जाती हैं, हर दावत में जाते हैं, सारे जा रहे हैं, वो जो उससे पढ़ना है, काबे इम्तिहान 2 माह बाद है, पढ़ रहे हैं जी, यकीन है ना। हम दीन की तालीम को खेल समझते हैं, छोटी सी बात पे, आज भाई ने घर में आना है, मेहमानों ने आना है, बच्चे के दोस्तों ने आना है, मैं छुट्टी करूंगी। आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम। आपने तो टिश्यू पेपर की तरह क्लास को पकड़ा हुआ है, आप कहाँ पढ़ेंगे, नहीं पढ़ सकते आप। इसके लिए बंदे को कुर्बानी देनी पड़ती है, दूसरों को जैसे बाकी चीजों का यकीन दिलाया हुआ है ना। आप जॉब करती हैं तो आपके जॉब के आवर्स में, वीकडेज में कोई आपके घर आता? सबको पता। और अगर आपके आए भी हो, वो कहेंगे बेटा तू जा काम पे, हम खुद ही नाश्ता कर लेंगे। और आप क्लास में आते हैं और किसी को आप ये कह ही नहीं सकते कि मेरी क्लास का वक्त है, दैट मीन इसकी वो कदर नहीं है। अल्लाह ताला हमें इसकी कदर दे दे। बस मुतसव्विफीन की तरदीद। मुतसव्विफीन कौन होते हैं? जिनका मिजाज सूफी किस्म का होता है, यानी वो ज्यादा तन्हाई में बैठ के जिक्र अज़कार या चिल्ला कशी को ज्यादा पसंद करते हैं बाहर निकलने की निस्बत। तो उन्होंने कुछ रद्द भी किया, थोड़ा सा पढ़ लीजिए। मुतसव्विफीन पर एक मुस्तकिल फसल के तहत बेफायदा गोशा नशीनी पर रद्द करते हुए फरमाते हैं, कितने उलमा लोगों से अदम इख्तलात की वजह से इल्म को भूल गए। यानी आलिम है बंदा और लोगों में नहीं निकलता, घोटा वो कहता नहीं तुम प्यासे हो तो तुम आओ मेरे पास, और वही बात है, कुआं प्यासे के पास नहीं, प्यासा कुएं के पास जाता है। लेकिन अगर वो आलिम बादल बन जाए और खुद बरसने के लिए निकल जाए, कितनों के ऊपर रहमत हो जाए। तो इल्म वाले को कभी भी अकेले में नहीं बैठना चाहिए, हालांकि वो इस इल्म के जरिए लोगों की सलाह कर सकते थे। एक आलिम के लिए गोशा नशीनी बेहतर नहीं है, हाँ शर से बचने की गरज से हो तो अलहदा बात है। बस जाहिल सूफियों की मजम्मत करते हुए फरमाते हैं, अक्सर लोगों को मैं देखता हूँ कि शरीयत के हदूद से निकले हुए हैं, गोया मुतसव्विफीन और मुतज़हिदीन यानी जुहद इख्तियार करने वाले मुतज़हिदीन की बात इनके लिए शरीयत का दर्जा रखती है। हालांकि आजकल मुतसव्विफीन जिस तरीके पर चल रहे हैं, अल्लाह के नबी की सीरत और आपके सहाबा का तरीका इस तरह नहीं है। मुश्किल लफ्ज़ से मतलब इसका यह है कि बाज लोग अपने बुजुर्गों की बातों को अल्लाह और उसके रसूल की बात से भी आगे ले जाते हैं, तो ऐसा नहीं करना चाहिए। फिर और आपका मिजाज क्या था? आप हंसी मजाक भी फरमाया करते थे, اور اچھی چیزوں کو پسند فرمایا کرتے تھے. بعض دفعہ حضرت عائشہ رضی اللہ عنہا کی دلجوئی کے لیے ان کے ساتھ چلنے میں مسابقہ بھی فرماتے. یہ کون تھے؟ نبی صلی اللہ علیہ وسلم کی بات ہو رہی ہے. آپ گوشت بھی تناول فرماتے, میٹھی چیزوں کو پسند فرماتے اور میٹھا پانی منگوا کر نوش کرتے. آپ کے صحابہ کا بھی یہی طریقہ اور طرز زندگی تھا, جبکہ متصوفین اور متزہدین نے اسے ہٹ کر اپنا ایک طریقہ ایجاد کیا. یعنی یہ علامہ صاحب جو ہیں یہ ایسے مزاج والے لوگوں پہ تنقید کر رہے ہیں کہ ہنسنا نہیں, بولنا نہیں, چلا کاٹ رہے ہیں, کسی سے ملنا نہیں, الگ نہیں. اللہ کے نبی تو ایک چلتے پھرتے انسان تھے, لوگوں کے ساتھ گھلتے ملتے کھاتے پیتے. آپ دیکھیے اگر ایسا نہ ہو بندہ تو پھر دین تو صرف چند لوگوں کے بیچ میں رہ جائے گا اور زیادہ لوگوں میں تو نہیں آئے گا. تو ساری بات کا خلاصہ کیا نکلا کہ علم دینے کے لیے آپ کو لوگوں سے ملنا پڑتا ہے اور علم لینے کے لیے لوگوں سے کٹنا پڑتا ہے. اس کو جم بنا دیں, یہ بڑے کام کی بات ہے. چلیے, علماء کے درمیان آپ کا مقام. ہر انسان اپنے ہم پیشہ لوگوں سے پہچانا جاتا ہے. مثلا کوئی ڈاکٹر بڑا اچھا ہے, کوئی عام بندہ کہتے نا وہ اچھا ڈاکٹر ہے. جب کوئی ڈاکٹر کہے گا یا ڈاکٹروں میں سے کوئی استاد کہے گا نا یہ بڑا اچھا ڈاکٹر ہے, اس کی بات مانی جائے گی. اسی طرح ایک عالم کتنے پانی میں ہے یہ پتا چلتا ہے دوسرے علماء کے اس کے بارے میں بیان سے. اللہ معاف کرے, آج تو بنی یہ گیا گیٹ پٹکے کا بہر. ایک عالم دوسرے عالم کی تعریف کر ہی نہیں سکتا, ہوتی دیکھ نہیں سکتا. اللہ رحم کرے کوئی کر دے تو اس کو اسکینڈلائز کیا جائے, الا ماشاء اللہ. لیکن یاد رکھے کہ علم والے کا دل کھلا ہوتا ہے. تو یہ پڑھیں گے آپ کے پچھلے دور کے جو علماء تھے, ایون آئمہ کرام, امام احمد بن حنبل, امام ابو حنیفہ رحمہ اللہ, امام مالک, امام شافعی, یہ ایک دوسرے کے بارے میں بڑے خوبصورت کمنٹس دیتے ہیں. آج ان کے مقلدین جو ہیں وہ ایک دوسرے کے خلاف ہیں کیونکہ دل چھوٹے ہیں, دل تنگ ہے. گھٹن والے ذہن کے ساتھ کسی کی تعریف بندہ کر نہیں سکتا. تو آئیے پڑھتے ہیں کہ ان کے بارے میں دوسرے علماء کیا کہتے ہیں. آپ کے بعد آنے والے بڑے بڑے اجلہ سمرا جلیل, یعنی بہت عزت والے علماء کرام آپ کی تاریخ میں رتب اللسان ہے, یعنی زبان ان کی گیلی رہتی ہے, بھیگی رہتی ہے ان کی تعریفیں کرنے میں. چنانچہ ابن حلقان آپ کے متعلق فرماتے ہیں, ابن جوزی اپنے وقت کے سب سے بڑے عالم تھے, حدیث میں وقت کے امام تھے, بہت سارے فنون میں بے شمار کتابیں لکھی ہیں, اگرچہ بعض لوگ اس میں مبالغے سے بھی کام لیتے ہیں. چنانچہ وہ کہتے ہیں, ان کے لکھے ہوئے رجسٹروں کو جمع کر کے ان کی عمر کے ایام کے ساتھ حساب لگایا گیا اور ان کی کاپیوں کو عمر کے ایام پر تقسیم کیا گیا تو یومیہ 9 رجسٹر ہوتے تھے. کس کو سمجھ آئی یہ بات؟ یعنی جنہوں نے بھی ان کے بارے میں کہا ہے کہ یہ حدیث کے امام بھی تھے, اپنے وقت کے امام تھے, اور مبالغے کی حد تک یہ کہہ دیے کہ اتنا لکھ گئے کہ اگر زندگی کے ہر دن پہ حساب کیا جائے تو 9 رجسٹر روز لکھتے تھے, یعنی 9 کاپیاں بھرتے تھے. اللہ علم. ابن جوزی بہت زیادہ مطالعہ کرتے, ہمیشہ پڑھنے کا شوق اور شغف تھا. خود اپنے زمانے طالب علمی میں شوق مطالعہ کے بارے میں لکھتے ہیں کہ صرف زمانے طالب علمی میں میں نے 20,000 سے زائد کتابوں کا مطالعہ کیا. نوٹ کرتے ہیں اس کو, طالب علمی کے دوران اسٹوڈنٹ لائف میں 20,000 بکس پڑھی. تو بعد میں کتنی پڑھی ہوں گی, پھر تو اتنی لکھی. ہم نے کتنی پڑھی آج تک؟ کیا میں علم دوست ہوں؟ اس کا سوال خود سے کرتے ہیں. سید الخاطر میں لکھتے ہیں کہ علم کمال حاصل کرنے کے خواہش مند کے لیے مطالعہ کتب ہی اہم ہے. اوج کمال تک یعنی بلندی تک پہنچانے کا ذریعہ صرف مطالعہ. آج کیا ہے؟ فیس بک, کتنے لائکس, کس نے آپ کو پسند کیا, سبسکرائب کر دیں. یعنی آج میڈیا کا سہارا لیتا ہے بندہ اوپر جانے کے لیے. پہلے لوگ علم کی سیڑھیوں کے ذریعے اوپر جاتے تھے. اس کے ذریعے سلاف کے علوم اور ان کی بلند ہمتی کا نظارہ ہوگا, جس سے دل بیدار اور دماغ میں تیزی آئے گی اور بلندی کی طرف سفر کرنے میں ہمت پیدا ہوگی. کوئی کتاب بھی فائدے سے خالی نہیں. کتابوں سے بے نیاز علماء میں تجھے کوئی بلند ہمت شخصیت ایسی نہیں ملے گی جس کی پیروی کی جائے, نہ ان میں کوئی صاحب تقویٰ ہوں گے جن سے لوگوں کو فائدہ ہو. اسلاف کو دیکھنے کے لیے ان کی سیرتوں کا ملاحظہ کیجئے, ان کی کتابوں کا مطالعہ کیجئے. اس سے اپنے وقت کے بہت سارے علماء سے بہت سارے فنون میں فوقیت حاصل ہوگی. ابن جوزی نے تفسیر, حدیث, طب, واز یعنی وغیرہ علوم میں بے شمار کتابیں تصنیف کی ہیں, جن سے ان علوم میں ان کی کمال مہارت واضح ہوتی ہے. اتنی بات سن کر کیا لگ رہا ہے؟ کیا یہ لوگ کامیاب تھے؟ کیا ان کی زندگی خوشی والی یا خوش قسمتی والی زندگی تھی؟ हम ऐसे लोगों को शायद सोचेंगे बोर है, लेकिन अभी आप देख रहे हैं कि 500 साल बाद नबी सल्लम क्या है, 5 हिजरा, आज कौन सा है, 1439 अब शुरू हुआ है मुहर्रम है, 5 निकाल दीजिए 14 में से, पीछे क्या रह गया, 900 साल से ज्यादा पुरानी शख्सियत है, और आज मदरसों में और लाइब्रेरियों में इनकी किताबें पढ़ी जाती हैं। ये है असल बात। वाम कुछ लोगों को नफा देगा वो बचेगा, कोई एक किताब हम भी लिख दें जो लोग बाद में पढ़े, कोई हम भी पढ़ा दें, हम किसी की लिखी भी पढ़ा दें, शायद हमारे लिए निजात का जरिया हो। ठीक है, हम पढ़ नहीं सकते, पढ़ा नहीं सकते, हम दूसरों को बुला तो सकते हैं, सारा शहर भरा हुआ है, एक कोना ना खाली रहे इस कमरे का, अगर हमें इल्म की कदर आ जाए। तो आप सबका फर्ज बनता है कि इस पूरे वीक में अपनी दोस्तों को बुलाएं, और ये किताब आपके हाथों में है, आप खुद देखेंगे जाके कि इसमें कितना कुछ है, शायद हमारी ये छोटी सी कोशिश हमारी बख्शिश का जरिया बन जाए। बहरहाल, इसके बाद इनके बारे में एक और कॉल है, बहुत ही खूबसूरत आलिम है, शायद आप इनके नाम से वाकिफ हो, इमाम ज़हबी। कोई जानता है इनके बारे में, कौन थे, क्या करते थे, क्या उनका बात थी? तो बस इससे हमें अपना भी इल्म दोस्त होना इंशाल्लाह पता चलेगा, और हमने अल्लाह ने चाहा तो अब इसके बाद ज्यादा इल्मी बातें करनी है। ये क्या कहते हैं इब्ने जौजी के बारे में, तफसीर वाज में माहिर और मजहब में मुतवसत थे, यानी एक्सट्रीम पे नहीं थे। देखिए, किसी भी इल्म वाले का बैलेंस्ड होना, हर मसलक को कबूल करना, हर दीन वाले, हर जमात, हर गिरोह, हर फिरके के साथ अपना ताल्लुक मतवाजन रखना, ये उसकी खूबी होती है। किसी एक तरफ झुककर दूसरे को गलत समझना, ये भी दुरुस्त बात नहीं है। तो बहरहाल क्या कहते हैं कि तफसीर वाज में माहिर और मजहब में मुतवसत थे, मुतवने हदीस पर मुकम्मल उबूर था, यानी हदीस से बहुत गहरा इनका शौक था। अलबत्ता हदीस सही और सकीम पर गुफ्तगू में मुहद्दसीन और हुफाज़े हदीस की तरह थे। इमाम ज़ाहबी तारीखुल अलकबीर में लिखते हैं, हमारे नजदीक इब्ने जौज़ी हिफ्स में इतने मारूफ नहीं थे, अलबत्ता मालूमात की कसरत में अपना सानी नहीं रखते थे, यानी नॉलेज बहुत था लेकिन हदीस जुबानी याद कम थी। आपने एक मदरसा भी बनाया था, इसमें मकतबा भी बनाया यानी लाइब्रेरी, जिसमें अपनी तमाम किताबें वक्फ कर दी। इसके बाद भी बगदाद के मुख्तलिफ मदारिस में तदरीस के फराइज अंजाम देते रहे। हाफिज इब्ने अल बेशी बिन इब्ने जौजी के बारे में लिखते हैं, इब्ने जौजी बेहतरीन गुफ्तार के मालिक थे। ये भी नोट कीजिए, शख्सियत का हुसन गुफ्तार का खूबसूरत होना, यानी बातचीत में भी तो बंदा मुनासिब लगे, और आला तरीन मुंतजिम थे। मुंतजिम कौन होता है, मैनेजमेंट, ऑर्गेनाइजेशन। शीरी जुबान थे, मीठी जुबान थी, आला किस्म के खतीब थे। आपकी उम्र और काम में बड़ी बरकत थी, 40 साल के अरसे तक लोग आपसे सिमाए हदीस करते रहे। अच्छा जी, उम्र में बरकत कैसे आती है, हम सब सोचें, अपनी अपनी उम्र सोचें, कोई 25, 30, 35, 40, 50, जितने का भी है, अपनी पूरी जिंदगी का हासिल क्या है? यानी ये लोग 40 साल तक ये हदीस पढ़ाते रहे और लोग इनसे फायदा लेते रहे, तो बाकी चीजें क्या, ये तो भी हम आगे पढ़ेंगे तो हमें अंदाजा होगा। तो बस दुआ करते जाते हैं, अल्लाह हमारी अगली जिंदगी को ज्यादा फायदेमंद बना दे आज की जिंदगी से। इनकी किरदार की एक और खूबी बहुत बड़ी थी, और वो क्या थी, हक गोई और खिताबत। कैसे, आइए पढ़िए। खिताबत, आपका जिहाद सिर्फ तसनीफो तालीफ और कलम में मुनहसिर नहीं था, यानी सिर्फ लिखते पढ़ते ही नहीं रहते थे, बल्कि आप फने वाजो खिताबत में भी अपनी मिसाल आप थे, ख्वासो आम सभी में मारूफ और मशहूर थे। इमाम इब्ने कसीर आपके बारे में कहते हैं, वाजो खिताबत के मैदान में इब्ने जौजी का कोई मुकाबल नहीं था, फसाहत व बलागत, शीरी गुफ्तारी, असर अंगेजी, अजीब गरीब नुकात के बयान, सरीउल फहमी। सरीउल फहमी क्या होती है, बहुत जल्दी समझ जाते, फहम बहुत अच्छा था, अंडरस्टैंडिंग का लेवल तेज था, और इदराक में भी बेनजीर थे। हक गोई, दीन के मामले में बड़े बड़े लोगों को खातिर में न लाते थे, ये नोट करें, जहां मामला दीन का आ जाए वहां हम तो छोटे छोटों से खातिर में आ जाते हैं, ये तो बड़े बड़ों को नहीं लाते, मतलब ये कि अल्लाह को नाराज करके बंदों को खुश नहीं करते थे। आपके वाज में बड़े बड़े रूसा और खुलफा शरीक होते थे, और दुराने वाज एक मरतबा इस गोशे की तरफ रुख किया जहां खलीफा अल मुस्तदील अल अब्बास बैठा हुआ था, और फरमाया, अमीरुल मोमिनीन, अगर आपके मुतालिक कुछ कहता हूं तो तुझसे डरता हूं, और अगर खामोश रहूं तो तेरे बारे में डरता हूं। अमीरुल मोमिनीन, आपको ये कहना कि अल्लाह से डरो, ये कहने से कई गुना बेहतर है कि तुम अहले बैत हो, बख्शे बख्शाए हुए हो। और ये भी फरमाया, हजरत उमर फरमाया करते थे, मुझे किसी आमिल के बारे में जुल्म करना معلوم ہو جائے تو میں اس کو اپنی طرف منسوب کروں گا. امام ابن جوزی حق کے دفاع میں کسی کو خاطر میں نہ لاتے, بدعت و منکرات کے خلاف جنگ کی اس عظیم کام میں کامیابی کے متعلق یوں فرماتے, کچھ اقوام بدعت و مذہبی تعصبات کو ہوا دینے لگی, ان کا میں نے تعاقب کیا, اللہ نے ان کے مقابلے میں میری مدد فرمائی اور ہمارا پلڑا ہی بھاری رہا. کیا سیکھا؟ جرت پیدا کیجیے, نرمی, آسانی, آواز بھی اچھی, ملنے میں اچھے, خوش گفتار بھی, لیکن حق کو باطل اور باطل کو حق نہیں کہنا. یہ ایک بہت بڑی آزمائش ہوتی ہے. اور جب کوئی بندہ وقت کا معاشرے میں پھیلے ہوئے باطل پہ تنقید کرے گا تو اس کا لازمی نتیجہ اس پہ آزمائشیں آئیں گی. تو آئیے پڑھتے ہیں کہ راہ حق میں آزمائش اور ابتلا ان کی کیسے ہوئی. ابن جوزی آخری عمر میں آزمائش و ابتلا کا شکار ہوئے کہ ایک شخص رکن عبد السلام بن عبد الوہاب بن عبد القادر الجیلی کے نام سے معروف تھا, جو صاحب تصنیف تھا مگر صحیح العقیدہ نہیں تھا. اس کے عقیدے میں زندیقہ تھا اور اس کی کتابیں بھی بدعقیدگی سے بھری پڑی تھی اور غلط عقائد و نظریات پر مشتمل تھی. وزیر ابن یونس الحنبلی نے امام ابن جوزی کی موجودگی میں اس کی ساری کتابوں کو جلا دیا اور اس کے مدرسے کو ابن جوزی کے حوالے کر دیا. جب منصب وزارت پر غالی قسم کا حبیس الباطن رافضی ابن قصاب نامی شخص متمکن ہوا تو ابن یونس اور اس کے ساتھیوں کو پکڑنے کی کوشش کی, تو رکن عبدالسلام موقع کو غنیمت جان کر ابن قصاب کے پاس گیا اور کہا کہ تم ابن یونس کے ساتھیوں کی تلاش میں ہو. ابن جوزی اس کا سب سے بڑا دوست ہے اور ابو بکر کی اولاد میں سے. ابن یونس نے میرے دادے کا مدرسہ مجھ سے چھین کر ابن جوزی کو دے دیا اور ابن جوزی ہی کے مشورے سے میرے دادا کی اور میری کتابوں کو جلا دیا گیا. ابن قصیب نے خلیفہ الناصر کو خط لکھا اور الناصر رافضیت کی طرف میلان رکھتا تھا اور ابن جوزی کو تکلیف پہنچانا بھی چاہتا تھا. حکم نافذ کیا کہ ابن جوزی کو رکن عبد السلام کے حوالے کیا جائے. چنانچہ حکم نامہ ملنے پر رکن عبد السلام ابن جوزی کے گھر گیا, ان کو گالیاں دی اور اہانت امیز یعنی ڈسکریمنیشن والا یا برا رویہ اختیار کیا, گھر پر قبضہ کیا. چنانچہ ابن جوزی کے گھر والے ادھر ادھر ہو گئے اور امام صاحب کو پکڑ کر بذریعہ کشتی واسط لایا گیا اور وہاں ایک تنگ و تاریک گھر میں تن تنہا قید کیا گیا, حتیٰ کہ اپنے لیے خود کھانا پکاتے اور کپڑے دھونے کا بھی کوئی انتظام نہیں تھا. اس طرح 5 سال تک وہ قید کی حالت میں رہے, اس طرح غسل تک نہیں کرنے دیا. لیکن مشکلات پر صبر, باطل حکمرانوں کے مقابل میں حق کی دعوت کے لیے سینہ سپر ہونا, علماء عاملین اور مجاہدین اور مخلصین کا ہمیشہ شیوا رہا ہے. ابن جوزی نے بھی صبر آزما مشکلات کو خندہ پیشانی سے برداشت کیا اور حق کا بول بالا کیا. علم پر عمل کے متعلق سعید الخاطر میں فرماتے ہیں, علم پر عمل کرنا ہی اصل الاصول ہے. بات سچ ہے, جو علم لیتے ہیں اس پہ عمل ہی تو کرنا ہے. دیکھیے, اب ڈرائیونگ کیوں سیکھتے ہیں؟ تاکہ ڈرائیونگ کرے. اب ڈرائیونگ نہ کرے تو خالی ٹیسٹ دے کے لائسنس لینے سے تو فائدہ نہیں ہوگا. تو کہتے ہیں جو علم لیا جاتا ہے اس پہ اصل میں عمل کرنا ہی بات ہے. اور وہ شخص مکمل مسکین ہے جیسے علم کے حصول پر عمر کو ضائع کر دے جس پر عمل نہ ہو. اس سے تو دنیا کی لذت بھی گئی, آخرت کے ثواب سے بھی محروم رہا, قوت حجت کے باوجود مفلس و نادار رہا. کیا پتا چلا کہ یہ چیزیں انسان کو نہیں لانی. آئیے اینڈ پہ پڑھتے ہیں ان کی وفات کیسے دنیا سے گئے. ابن جوزی دائیانہ یعنی دعوت دینے والے, کالر ٹو اللہ تعالی, مخلصانہ اور مجاہدانہ زندگی گزارنے کے بعد 90 سال کی عمر میں جمعے کی شب 12 رمضان 597 ہجرا کو بغداد میں دار الفانی سے دار البقا کی طرف کوچ کر گئے. تو کیا عمر ہوئی پھر ان کی ٹوٹل؟ 10 سال نکال دیجئے تو 87 ایئرز کی عمر میں دنیا سے گئے. مغرب اور عشاء کے درمیان انتقال ہوا, تہجد کے وقت نہلائے گئے, صبح پورا اہل بغداد آپ کے جنازے میں شریک ہوا. کیوں؟ کوئی سیاست دان تھے؟ کوئی دنیا میں فن اینڈ فرولک کے نام پہ معروف تھے؟ یہ سچے لوگوں کی نشانی ہے کہ ان کا حسن خاتمہ ہوتا ہے اور ان کے بعد ان کے جنازے میں بہت لوگ ہوتے ہیں. تاریخ کا سب سے بڑا جنازہ تھا. صبح کے وقت لوگ جنازہ لے کر چلے, قبر تک پہنچتے پہنچتے جمعے کا وقت ہو گیا. باب الحرب میں امام احمد بن حنبل کے مدفن کے قریب مدفون ہوئے. موت کے وقت یہ اشعار آپ کی زبان پر جاری تھے. دیکھیے, موت کا وقت انسان کی اصل کھول دیتا ہے. اللہ سے کیا دعا کرتے ہیں؟ یا کثیر العفو عمن قصر الذنب لدی, اے گناہگاروں کو کثرت سے معاف کرنے والے, جا کل مسنب یرجو اسف خان جرم یدئی, گناہگار تیرے دربار میں اپنے گناہوں کی معافی کی امید کے ساتھ حاضر آیا. انا دیف و جزا و دیف و احسان الی, میں تیرا مہمان ہوں اور مہمان کے ساتھ احسان کا معاملہ کیا جاتا ہے. ساری زندگی علم کی خدمت کر کے, تقوی, زہد اور جو کچھ اچھے اچھے کام ہیں وہ کر کرا کے دنیا سے جا رہے ہیں اور رو رہے ہیں کہ گناہ بڑھے ہیں. آج ہم اپنے اوپر لے کر سوچیں, ساری زندگی شاید منمانیاں کرتے جائیں اور مرنے کے ذات ہی اپنے نام کے ساتھ مرحوم و مغفور اور نہ جانے کیا کیا لفظ لگاتے ہیں, تو یاد رکھیں زندگی وہ زندگی ہے جو بعد میں دوسروں کو فائدہ دے. اس طرح سے اللہ کا یہ ایک اچھا بندہ اللہ کے پاس گیا اپنے گناہوں کے احساس کے ساتھ. اللہ تعالیٰ ان پر اپنی کروڑوں رحمتیں نازل فرمائے, ان کو جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے اور ہمیں ان کے علم سے فائدہ اٹھانے کی توفیق دے. ہو سکتا ہے آج ان کے بارے میں پڑھتے ہوئے کچھ ساتھیوں کو بورنگ لگے یا کہ یہ کیا, ہم تو یہ کیا پڑھیں, لیکن دیکھیے یہ شخصیات تھیں تو پھر ہی وہ چیزیں لکھیں. اگر آپ اس کتاب کا انڈیکس کھول لیجئے پیج بک کا شروع کا, تو دو تین جملوں میں آپ کو کتاب کا تعارف کروا دوں کہ ہم اس میں کیا پڑھنے والے ہیں. آپ کھول لیجئے اپنی پیج کا بالکل شروع سے انڈیکس, جہاں پہ آپ کو پوری کتاب کا خلاصہ ہے, تاکہ آپ خود بھی دیکھیں کہ آپ کیا پڑھیں گے. آج تو چونکہ ایک پرسنالٹی پہ بات ہوئی ہے نا, لیکن بعد میں جو ہم پڑھیں گے انشاءاللہ وہ ہمارے سامنے. آج ہم نے پڑھ لیا امام ابن جوزی کے حالات زندگی, جو اس میں تقریباً آپ دیکھیے کہ پیج نمبر 19 تک ہم نے پڑھا. اب اگلے چند پیجز میں ان کے اساتذہ کرام کے بارے میں بات ہوگی, پھر ہم ابن جوزی کی ٹائم مینجمنٹ سیکھیں گے کہ وہ وقت کا کیسے استعمال کرتے تھے, اور پھر یہ جو کتاب ہمارے سامنے اس کا تجزیہ. اب اس کا دیکھیں پیج 28 سے لے کر 141 پیج تک ہم گناہوں ہی پہ بات کریں گے. کس کو ڈر لگتا ہے گناہوں سے؟ ہمیں ڈر لگنا چاہیے نا. قرآن پاک میں آتا ہے کہ قیامت کے دن انسان سب سے زیادہ اپنے اعمال نامے سے ڈر رہے ہوگا. مشفقون مما فی, جو اندراجات ہیں نا, انٹریز ہیں جو ہمارے گناہوں کی, اس سے ڈرے گا. تو کتنا اچھا موقع مل رہا ہے کہ ہم پڑھیں تو صحیح, دیکھیں تو صحیح کہ گناہ کیا ہے. ہم اس میں گناہوں کے نتائج پڑھیں گے, گناہوں کی جڑ کی تین چیزیں, یعنی کیا روٹ میں تین چیزیں ہوتی ہیں, اور آپ خود دیکھیں گے کہ اندازہ ہوگا. پھر اس کے بعد جو گناہوں کے اثرات, پھر گناہوں پہ جو پچھلی قوموں پہ عذاب آئے اور وہ اس میں طوفان اور جو مختلف قوموں پہ جو عذاب تھے اس کی کچھ قسمیں. پھر ہم اس میں ایک ٹاپک پڑھیں گے گناہوں کی قسمیں کون سی ہیں. عموماً تو ہم کہتے ہیں نا کبیرہ گناہ, صغیرہ گناہ, لیکن اس میں مزید کلاسیفیکیشنز بھی ہیں. پھر گناہوں کی دوسری قسمیں, پھر عام لوگوں کی عادتیں, پھر علماء دنیا اور علماء حد, کون سا عالم دین والا ہے اور کون سا دنیا کے لیے کام کر رہا ہے, اس کا فرق دیکھیں گے. پھر متقین کی زندگی کیسی ہونی چاہیے, ان سے کوئی لغزشیں ہوتی ہیں تو وہ کیسی ہیں, دل کا زندہ ہونا اور مردہ ہونا اس سے کیا مراد ہے. پھر اندر باطن کی اصلاح, یعنی کردار سازی کیسے ہو. خواہشات نفس میں جب بہت زیادہ زیادتی ہو جاتی ہے, یعنی ہم اپنے نفس کی خواہشیں پوری کرتے ہیں, تو اس سے کیا نقصان ہے. پھر ایک ٹاپک اس میں آئے گا ایمان اور گناہ پہ, حالات کی تبدیلی, گناہ اور نیک عمل کا انجام, اور پے در پہ لغزشیں, یعنی ہم بار بار گناہ کرتے ہیں. پھر یہ ہم گناہوں کے کیا ہتھیار کیوں ڈال دیتے ہیں, کتنی دفعہ سوچتے ہیں یہ کام نہیں کرنا پھر کر دیتے ہیں. پھر گناہوں کے انجام پہ غور و فکر, کسی گناہ کو چھوٹا نہیں سمجھنا, کس طرح اور کب کیا مانگا جائے, دعا مانگنے کا طریقہ, اور اسی طرح آپ دیکھتے جائیں گے کہ اس میں کافی چیزیں کرنے کے بعد ہم تقریباً 50 سے زائد اثرات دیکھیں گے گناہوں کے, جو اصل میں کتاب کا نام ہے کہ گناہوں کے اثرات. یعنی جیسے آپ کہتے ہیں بچے نے آئس کریم کھا لی تو اسے گلا خراب ہو گیا, یہ ہمارا ایک گمان ہے نا کہ ٹھنڈی چیز کھاتے ہیں تو گلا خراب ہوتا ہے, تو ہم 50+ اثرات پڑھیں گے جو ہم خود پہ آ رہے ہیں, اور ہم کہتے ہیں ہم نہیں پڑھتے اس کو تو کیا ہوگا, تو پھر بھگتتے رہے سارے اپنے دکھوں اور تکلیفوں کو. دیکھیے ایک ڈاکٹر آپ کے ساتھ کاؤنسلنگ کرتا ہے, آپ اپنی طبیعت بتاتے ہیں, مجھے غصہ آتا ہے, میرے اندر آگ لگتی ہے, میرے سر میں درد ہوتا ہے, کمر میں, پھر وہ پورے آپ کا ٹیسٹ کرتا ہے, پھر اس کے بعد آپ کو بلاتا ہے, ایک گھنٹے کی میٹنگ ہوتی ہے آپ کے ساتھ, آپ کا ٹرانسلیٹر بھی آتا ہے. وہ ڈاکٹر اس وقت کیا چاہ رہا ہوتا ہے کہ آپ کو پہلے سمجھائے کہ آپ کے اندر کیا پرابلمز ہیں اور پھر آپ کو علاج دے گا. آپ کہتے ہیں میں نہیں جاتی ڈاکٹر کے پاس, بڑا مشکل لگتا ہے, ٹائم لگے گا, ہائی مجھے پتہ لگ جائے گا میرے اندر کیا, تو ڈاکٹر کہے گا آپ گھر بیٹھیے, کسی دن اچانک ہارٹ اٹیک ہوگا آپ دنیا سے چلی جائیں گی. تو کتنا بہتر ہے کہ آج جبکہ میں زندہ ہوں میں آج اپنے اندر کی بیماریاں دیکھ لوں, اور اگر نہیں ہے تو مجھے ڈرنے کی ضرورت ہی نہیں, الحمدللہ. تو انشاءاللہ تعالی اس کو پڑھیں گے, اللہ سے دعا کرتے ہیں کہ اللہ تعالی ہمیں اخلاص دے, طلب دے, تڑپ دے, اور اللہ کے حکم سے ہم اس موضوع کو امید ہے کہ بہت زیادہ انجوائے بھی کریں گے.
میں اپنی جو ہے تاثرات دینا چاہوں گی کہ انٹروڈکشن جو بھی کتاب کا کبھی ہوتا ہے نا خطبہ, تو ہم کبھی نہیں پڑھتے. یہ جب بھی کتاب کو شروع کرتے ہیں نا یہ تین چار سیدھے ہم چھوڑ دیتے ہیں, آگے جہاں سے کتاب اصل شروع ہوتی ہے وہاں سے شروع کر لیتے ہیں, کیونکہ یہ ہمیں بہت بورنگ لگتی ہے چیز. تو یہ مجھے آج پتا لگا کہ کتنا ضروری ہے کتاب کے لکھنے والے کے بارے میں.
بالکل, آپ دیکھیں نا یہ کھانا بھی خریدتے ہیں تو اس کے بھی انگریڈینٹس پڑھتے ہیں, تو کتاب کا شروع ہی نہیں پڑھا تو باقی کیسے ہوگا. چلیے, جزاک اللہ خیر. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک.